السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سورۃ العادیات سورۃ عادیات یہ مکی سورت یہ مکی سورت ہے، 100 نمبر کی سورت ہے، یعنی 100 نمبر ہے اس کا، دو پیراگراف ہیں. مرکزی مضمون مخلوق کی وفادار، یعنی مخلوق کی وفادار ہے لیکن انسان اپنے خالق کا ناشکرہ ہے، تو اے انسان آخرت پر ایمان لا کر اپنے مالک کا شکر گزار بندہ بن، یعنی انسان کو شکر گزاری کی تعلیم دی گئی ہے پہلے پیراگراف میں، کہ کیسے اللہ تعالیٰ نے انسانوں کی خدمت کے لیے کچھ اور جانور پیدا کیے جو کیسے اپنے مالک کے لیے وفادار ہوتے ہیں. تو ایکچولی یہاں سے بتایا گیا ہے کہ جب جانور اپنے مالک کے لیے وفاداری کرتے ہیں تو جو انسان ہے جس کو اللہ تعالیٰ نے عقل و شعور دی ہے تو وہ کیوں نہیں اپنے مالک کا شکر گزار بندہ بنتا. تو دوسرے پیراگراف میں عقیدہ آخرت اور صفات الہیہ سے انسان شکر گزار بن سکتا ہے بتایا گیا کہ کس طرح سے وہ شکر گزار بن سکتا ہے. اس کا زمانۂ نزول بھی مکہ کے قیام کے پہلے دور، یعنی نبوت کے شروع کے جو 3 سال تھے، اسی میں نازل ہوئی جب اسلام کی دعوت خفیہ طور پر دی جا رہی تھی اور آپ کے اوپر جب محکم اور جامع صورتیں نازل کی جا رہی تھیں. پچھلے سورت زلزال میں روز قیامت اچھے اور برے اعمال دکھائے جانے کا تذکرہ تھا. یہاں اس سورت عادیات میں بتایا گیا کہ انسان قنوط یعنی ناشکرہ نہ ہو تو اس سے اچھے عمل کا صدور بھی ممکن ہے، اور بخل، مال کی حرص اور دنیا پرستی سے اجتناب بھی ممکن، یعنی بچ سکتا ہے وہ. اگلی سورت قاریہ میں اچھے عمل کی کثرت کی ترغیب دی گئی ہے تاکہ ترازو میں برائیوں کے مقابلے میں نیکیاں زیادہ سے زیادہ پائی جائیں. آئیے دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم. والعادیات دبحا فالموریات قدحا فالمغیرات صبحا فأثرن به نقعا فوسطن به جمعا ان الانسان لربه لکنود وإنه على ذلك لشهيد وإنه لحب الخير لشديد أفلا يعلم إذا بعثر ما في القبور وحصل ما في الصدور إن ربهم بهم يومئذ لخبير. لفظی ترجمہ دیکھیے. والعادیات قسم ہے دوڑنے والے گھوڑوں کی، دبحن ہانپنے والے، فالموریات تو چنگاریاں اڑانے والوں کی، قدحن ٹاپے مار کر، فالمغیرات تو غارت گری کرنے والوں کی، صبحن صبح کو، فاثرن تو وہ اٹھاتے ہیں بہی ساتھ اس کے، نقعا غبار کو، فوسطنا تو وہ گھستے ہیں درمیان میں، بہی اس سے جمع جماعت میں. تو وہ گھستے ہیں درمیان میں اس سے جماعت میں. ان الانسان بے شک انسان، نے رب ہی اپنے رب کے لیے، لکنود البتہ بڑا ناشکرہ ہے، وانہ اور بے شک وہ، اللہ اوپر ذالک اس کے، لشہید البتہ گواہ ہے، وانہ اور بے شک وہ، لحب محبت کے لیے، الخیر دولت کے، لشدید البتہ شدید ہے. افلا تو کیا نہیں، یعلم وہ جانتا، اذا جب بعثرا کھنگالا جائے گا، ما فی القبور جو قبروں میں ہے، وحصل اور حاصل کیا جائے گا، ما فی الصدور جو سینوں میں ہے، ان بے شک ربہم رب ان کا، بہم ان سے، یوم اذن اس دن، لخبیر البتہ باخبر ہوگا. قسم ان گھوڑوں کی جو دوڑتے وقت ہانپتے ہیں، پھر ان کی جو اپنی ٹاپوں سے چنگاریاں نکالتے ہیں، پھر ان کی جو صبح دم چھاپا مارتے ہیں، پھر ان کی جو غبار اڑاتے ہیں، پھر اسی حالت میں وہ لشکر میں جا گھستے ہیں، کہ انسان اپنے رب کا سخت ناشکرہ ہے، اور اس بات کا یقیناً وہ خود بھی گواہ ہے، اور وہ مال کی محبت میں بری طرح مبتلا ہے. کیا وہ جانتا نہیں کہ قبروں میں جو کچھ ہے جب وہ باہر نکال لیا جائے گا، اور جو کچھ سینوں میں چھپے ہوئے راز ہیں انہیں ظاہر کر دیا جائے گا، تو اس دن ان کا رب یقیناً ان سے پوری طرح باخبر ہوگا. عادیات کا اگر ہم لغوی معنی دیکھیں تو عادیات عادیہ کی جمع ہے جو عادی کا مؤنث ہے. عادی بمعنی وہ جماعت جو قتل و قتال کے لیے تیار ہو، یعنی جب لوگوں نے دوڑ میں مقابلہ کیا اس کے لیے بھی یہ لفظ استعمال ہوتا ہے، اور عدل فرس یعنی گھوڑے نے دوڑ لگائی، اور عادیات سے مراد وہ جنگ پر جانے والے گھوڑے ہیں جو مقابلے کی دوڑ میں حصہ لیتے رہے ہوں۔ تو عادیات میں گھوڑوں کا مفہوم شامل نہیں ہے، بلکہ دبہن کا لفظ عادیات کو گھوڑوں سے مخصوص کر دیتا ہے، یعنی عادیات میں کوئی بھی دوڑنے والے ہو سکتے ہیں، یعنی دوڑنے والوں کی بات ہے، دبہن سے وہ گھوڑوں کے لیے مخصوص ہو گیا، کیونکہ دبہ صرف اس آواز کو کہتے ہیں جو سر پر دوڑنے کی وجہ سے گھوڑوں کے منہ سے نکلتی ہے، یعنی گھوڑوں کا ہانپنا۔ تو اس آیت میں گھوڑوں کے رات کو دوڑنے کا مفہوم شامل ہو جاتا ہے، کیونکہ ان کے سموں کی جو پتھروں پر ضرب سے آواز نکلتی ہے، چنگاریاں نکلتی ہیں، وہ زیادہ تر رات کو نظر آتی ہیں۔ یعنی یہاں پر جو آگے بات بتائی گئی نا کہ جب وہ دوڑتے ہیں، ہانپتے ہیں اور ان کی ٹاپوں سے چنگاریاں نکالتے ہیں۔ گھوڑے کے پیر کبھی آپ نے دیکھا، یعنی بہت سخت جیسے خول جیسے چڑھا ہوتا ہے نا کسی پر لوہے کا، اس طرح کے لگتے ہیں ان کے پیر بظاہر دیکھنے میں۔ اور ویسے بھی گھوڑا سب سے تیز دوڑنے والا جانور ہے، اور یہ اپنے مالک کا بہت وفادار ہوتا ہے، یعنی اپنے مالک کے لیے وہ اتنا مسلسل سفر کرتا رہتا ہے، جیسے کہ کئی واقعے سے ہم کو پتہ چلتا ہے، ایون رسول اکرم صلی اللہ علیہ وسلم کے زمانے میں یا اس سے پہلے بھی، کہ جب کچھ لوگوں نے خبریں بھجوائیں وہاں سے اور بہت تیز دوڑ کر آنا تھا، ایک دن ایک رات میں انہوں نے کہاں سے کہاں کا سفر کیا اور وہ گھوڑا سرپٹ دوڑتا رہا، یہاں تک کہ جب وہ خبر دینے کے لیے مدینہ پہنچا اور اس کا سوار اس کو مسلسل دوڑاتا رہا، 24 گھنٹے اس کو دوڑاتا رہا کہیں بہت دور کے سفر سے۔ تو جیسے ہی وہ پہنچے اپنی منزل پر، گھوڑا گر کر بے دم ہو گیا اور اس کی جان چلی گئی۔ ایسا کئی دفعہ ہوا لوگوں کے ساتھ، لیکن گھوڑا راستے میں سفر میں رکتا نہیں ہے، جتنا آپ اس کو دوڑائیں گے وہ دوڑتا چلا جاتا ہے، سرپٹ دوڑتا ہے۔ تو یہاں پر ایک جانور کا ذکر لا کر بتایا جا رہا ہے کہ ایک جانور جس کو اللہ تعالیٰ نے انسان کے تابع کیا ہے، اور وہ جانور چاہے وہ گھوڑا ہو یا کوئی اور جانور ہو، جب وہ اپنے مالک کی اطاعت میں اس قدر فرما بردار ہوتا ہے کہ جہاں اس کو دوڑایا جاتا ہے دوڑتا ہے، جس وقت چاہے وہ صبح کا وقت ہو، رات کا وقت ہو، جہاں جب کہیں چاہے، جو بھی وقت ہو، کیونکہ جب چھاپا مارا جاتا ہے تو رات کا لیٹ نائٹ نکلتے ہیں اور ارلی مارننگ چھاپا مارا جاتا ہے نا کہیں پر بھی اکثر۔ اور جب یہ گھوڑے دوڑتے ہیں تو آپ نے دیکھا ہوگا کہ غبار بہت اڑتی ہے جب وہ ریت میں دوڑتے ہیں یا کوئی زمین پر دوڑتے ہیں، اگر وہ پتھریلی جگہ پر دوڑیں گے تو کیا ہوتا ہے، ان کے ٹاپوں کی وجہ سے چنگاریاں نکلتی ہیں۔ اور پھر یہ لشکر میں جا گھستے ہیں، تو جیسے کہ ہم جانتے ہیں کہ جو عرب لوگ تھے وہ گھوڑے اور اونٹ، یہ دو جانور ان کے پاس بہت زیادہ قیمتی تھے، اور ان کے یہاں جنگیں بہت ہوتی تھیں، یعنی بہت جنگجو قسم کے لوگ تھے، اور اکثر لوگ لوٹ مار میں مشغول رہتے تھے۔ ان کی عادت تھی کہ حملے کے لیے رات کے وقت سفر کرتے تاکہ دشمن کو حملے کی خبر نہ ہو سکے، اور رات کو شب خون مارنا وہ اپنی کثرت شان اور اپنی شجاعت کے خلاف سمجھتے تھے، یعنی رات کو سفر کرنے کے بعد صبح دم حملہ کر دینے میں انہیں 3 فائدے ہوتے تھے، کہ ایک تو دشمن کو سنبھلنے کا موقع نہیں ملتا تھا، دوسرے اس وقت انہیں ہر چیز واضح طور پر نظر آنے لگتی تھی، تیسرے شب خون مارنے کی بدنامی سے بھی بچ جاتے تھے، یعنی رات میں نہیں مارنا چاہتے، تو رات میں سفر کرتے تھے اور دن میں حملہ کرتے تھے۔ تو یہ جب گھوڑے دوڑتے ہیں تو ظاہر سی بات ہے ان سے گرد بھی اڑتی ہے اور راستہ جو ہے دھندلا ہو جاتا ہے، اور وہ آہستہ آہستہ وہ ریت پھر زمین پر واپس بیٹھتی چلی جاتی ہے۔ تو یہاں پر اصل میں گھوڑوں کی تعریف کی جا رہی ہے کہ گھوڑے کیسا جانور ہے، وہ گھوڑا کہ کتنا وہ تیز دوڑتا ہے، کیسے وہ اس کے جب اس کے جو پیروں کے ٹاپ ہے وہ جب زمین پر گھستے ہیں تو چنگاریاں نکلتی ہیں، کیسے وہ ڈسٹ اڑتی ہے گھوڑوں کے دوڑنے سے۔ اور کسی کے بھی ساتھ وہ مل جاتے ہیں، کسی گروہ کے ساتھ یا پھر اپنے ہی لوگوں کے ساتھ وہ مل جاتے ہیں۔ تو یہ سب کیوں کرتا تھا انسان، یعنی اس زمانے میں عرب کے علاقوں میں یہ ساری چیزیں کیوں ہوتی تھیں، کیوں گھوڑے دوڑاتے تھے وہ لوگ، کیوں شب خون مارتے تھے، کیوں حملہ کرتے تھے، ایک تو جنگ وغیرہ کے لیے بھی اور مال حاصل کرنے کے لیے بھی وہ حملے کرتے تھے، اور یہ سب انسان کیوں کرتا ہے، مال کی محبت میں نا، اس کو مال سے محبت ہوتی ہے۔ لیکن یہاں پر تو ہم دونوں چیزیں دیکھ سکتے ہیں کہ جو کفار مکہ تھے اسلام سے پہلے، وہ لوگ غلط کام کے لیے گھوڑوں کو دوڑاتے تھے، لیکن اسلام کے بعد الحمدللہ جب یہی گھوڑے مسلمان مجاہدین کے ہاتھ میں آئے تو اس کو کس کے لیے دوڑا رہے تھے، یا کس لیے کام کر رہے تھے، یا کیوں یہ گھوڑوں پر سفر کرتے تھے جو مسلمان مجاہدین تھے۔ اور دیکھیں گھوڑا جو تیز دوڑتا ہے نا، اسی لیے جو کہا جاتا ہے کہ رومے ہے رخش عمر کہاں دیکھیے تھمیں، نہ ہاتھ باغ پہ ہے نہ پاہے رکاب میں، یعنی جو ہماری زندگی ہے وہ ایسی دوڑ رہی ہے سر پر گھوڑے کی طرح कि ना उसकी जो रस्सी है जिससे हम उसको खींच कर रोक सकते हैं घोड़े को, वो हमारे हाथ में है, ना जिस पर पैर रखकर बैठा जाता है रिकाब, ना वो पैर हमारे उस रिकाब पर है। यानी वो घोड़ा जहाँ गिरा दे हमको, बस ख़त्म, ज़िंदगी ख़त्म हो जाएगी। तो घोड़े की मिसाल दी जाती है कि बहुत ज़्यादा पावरफुल ये जानवर है। ये हॉर्स रेस आपने देखा होगा ना, कितने ज़्यादा इसके ऊपर पैसे कमाए जाते हैं, लोग किस तरह से करते हैं। तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम भी जब सहाबा को कहीं कूच करने का हुक्म देते, यानी आपकी आदत मुबारक थी कि आप किसी मंजिल पर पहुंच जाते तो सुबह का इंतज़ार करते रहते। अगर बस्ती से अजान की आवाज़ आ जाती तो फिर हमला नहीं करते थे, और अगर ना आती तो हमला कर देते थे। सही मुस्लिम की हदीस है। तो यहाँ पर तो असल में ये नहीं पता चला कि कौन से घोड़ों की कसम खाई गई है, जो मुजाहिदीन के घोड़े थे उनकी, या जो सिर्फ आम घोड़े हैं, नॉर्मल घोड़े हैं। लेकिन ये बात हम जानते हैं कि घोड़े को तैयार करना उस ज़माने में, क्योंकि घोड़ा उस वक्त सबसे बेहतरीन सवारी था। जैसे आप कह सकते हैं कि आज के दौर में जितने जो बख्तरबंद गाड़ियाँ जो होती हैं उसको आप कह सकते हैं घोड़ा, या आप आज के दौर में जो ऐसे जहाज़ हैं जो जंग के लिए काम आते हैं, जो बहुत तेज़ी से दौड़ते हैं, और जिसको आप टेम्प्रेरी शिप पर भी आप लैंड कर सकते हैं, ये शिप से भी वो अपनी उड़ान भर सकते हैं। तो यानी वो तमाम चीज़ें, वो तमाम सोर्सेस, वो तमाम सवारियाँ जो जंग के लिए काम आती हैं, इस्लाम के फेवर के लिए। तो घोड़ों की हमको अहादीस से बहुत अहमियत पता चलती है कि इनको जहाद के लिए तैयार रखना, उसको खाना खिलाना, चारा डालना, ये भी बायस सवाब है। यानी कोई शख्स अगर जहाद की नीयत से घोड़ा पाले, उसको चारा देता रहे और उसकी अच्छे से परवरिश करे, परवान चढ़ाए, ताकि उसको जहाद में वो लेकर जा सके, पानी पिलाया उसको, तो उसको उस घोड़े को जितना उसने खिलाया पिलाया, उसकी परवरिश की, उन सब के बराबर नेकियों का अजर मिलेगा उसको, सुभान अल्लाह। और जिसने घोड़े को फ़ख्र और रिया के लिए रखा, या मुसलमानों को सताने के लिए रखा, तो उसके लिए अजाब है। लोगों ने रसूल अकरम से गधों के बारे में पूछा कि उनका क्या हुक्म है। आपने फरमाया, उनके बारे में अल्लाह ताला ने मुझ पर कोई ख़ास हुक्म नाजिल नहीं किया, मगर ये अकेली जाम आयत गधों को भी शामिल है, यानी फ़मैया अमल मिसक़ाल ज़र्रतिन खैरन यरा वमैया अमल मिसक़ाल ज़र्रतिन शर्रन यरा। यानी अगर आप उस पर सवारी करते हैं, बारबरदारी करते हैं, तो ठीक है, वो भी एक अच्छी बात है कि वो आपके काम में आता है, अगर आप उसको अच्छे कामों के लिए इस्तेमाल करते हैं तो इस बिना पर ख्याल रखा जाता है अगर उसका भी। तो खैर, मुजाहिदीन के घोड़े अल्लाह ताला के यहाँ बहुत कदर व मंजिलत रखते हैं, इसलिए उनकी कसम खाई गई है। यानी आम घोड़े ये अहमियत नहीं रखते, लेकिन जो मुजाहिदीन के घोड़े हैं वो ये अहमियत रखते हैं। और आगे आ रहा है, यानी घोड़ों की तमाम बातें हैं उसके बाद, कि इंसान ये सब कुछ किस लिए करता है। इन इंसान ने रब ही लकनूद, कि इंसान अपने रब का सख्त नाशुक्र है। व इन अलाजालिका व इन्नहु अलाजालिका लशहीद, और इस बात पर वो खुद भी गवाह है। यानी इंसान को खुद इस बात का एहसास है कि वो अपने रब का नाशुक्र है। हाँ, लेकिन वो क्या है, वह इन्नहु लिहुब्बिल खैरि लशदीद, वो माल के लिए बहुत ज़्यादा शिद्दत अख्तियार करता है, बहुत ज़्यादा लालची और हरीस होता है माल के लिए। तो घोड़ों की कसम खाने के बाद अल्लाह ताला ने जो बात बताई है कि इंसानियत की जो अक्सरियत है वो अल्लाह ताला से गाफिल है और नाशुक्री है। कनूद ऐसे नाशुक्रे को कहते हैं जो मुसीबतों और मुश्किलात का तो हर दम जिक्र करता रहे, मगर अल्लाह के एहसानात का कभी नाम तक न ले। यानी वो अल्लाह का एहसान नाशनास होने के अलावा हर वक्त अल्लाह और उसकी तकदीर या अपनी किस्मत का शिकवा करता रहता है। ऐसे शख्स के लिए, यानी उर्दू में इसके लिए जो बहुत गलत, यानी ऐसा लफ्ज़ इस्तेमाल होता है जो हम बोलना भी पसंद नहीं करते, तो यानी बहुत ही नाशुक्र है इंसान के अल्लाह ताला की तरफ से अगर कुछ तकलीफ़ें आती है तो उस पर सब्र शुक्र करने की बजाय सिर्फ शिकवा करता रहता है, कि बस तकलीफ़ों का जिक्र करता है, और जब अल्लाह ताला के एहसान आते हैं तो उसको भूल जाता है, उसका जिक्र नहीं करता। तो ऐसे शख्स को कनूद कहते हैं। और फिर इंसान अपनी आँखों से देख रहा है कि जो जानवर है घोड़ा, जिसको अल्लाह ताला ने उसके इख्तियार में दिया है, वो अपने मालिक का इतना वफ़ादार है कि उसकी खातिर लड़ाई में मैदान में घुस जाता है, जहाँ कत्ल गारत गिरी होती है, और बाज़ वक़्त वो अपने मालिक की जान बचाने के लिए ख़ुद अपनी जान ख़तरे में डाल देता है घोड़ा। लेकिन इंसान ऐसा अपने मालिक का नाशुक्र है कि अपने मालिक और राज़िक के लिए जान व माल की कुर्बानी देना तो बहुत दूर की बात है, वो अपने रब का शुक्र तक अदा नहीं करता, बल्कि उल्टा शिकवे शिकायत करता रहता है। कुछ लोगों की आदत होती है ना, आपने देखा होगा कि बहुत ज़्यादा शिकवे शिकायत करते हैं, हमेशा रोना रोते हैं कि हाय हमें तो ये तकलीफ़ है, हमें तो वो मुश्किल है, हमारे तो हालत अच्छे नहीं होते हैं। तो ये नाशुक्री नहीं तो और क्या है? आप अल्लाह ताला के एहसानात का भी तो जिक्र करें ना। अल्हम्दुलिल्लाह अल्लाह ताला ने इंसान बनाया, अल्हम्दुलिल्लाह अल्लाह ताला ने मुसलमान बनाया, तो ये भी अल्लाह ताला की नेमतों में से बहुत बड़ी नेमत है। और इंसान की जो माल से मोहब्बत है वो तो हम सब जानते हैं, इसमें किसी को कुछ कहने की ज़रूरत नहीं है ना। हदीस में क्या आता है कि अगर इंसान के पास अगर एक वादी सोने से भरी हुई मिल जाए उसको, तो वो क्या करता है या क्या चाहता है? दूसरी सोने की वादी वो चाहता है। यानी इंसान की ख्वाहिशात तो कभी ख़त्म होने का नाम ही नहीं लेती, उसकी यानी उसकी जो ख्वाहिशात है उसका उसका जो पेट है वो मिट्टी ही भर सकती है। यानी कब्र में जाकर ही वो सुकून लेगा, वरना उसकी हिरस और हवस बढ़ती चली जाएगी। यानी बहुत कुछ इंसान चाहते कि एक के बाद दूसरा मिले, दूसरे के बाद तीसरा मिले। तो यानी अब देखिए, जानवर की बात मिसाल देकर बात बताई गई कि एक जानवर कैसे अपने मालिक का वफ़ादार होता है, कैसे वो उसके लिए सब कुछ इतनी भाग दौड़ करता है। यानी इससे हमें ये सीखने को मिलता है कि हम इंसान, हमको अल्लाह ताला ने पैदा किया, हमें इंसान यानी अशरफुल मखलूक़ात बनाया, हमको अल्लाह ताला ने फरिश्तों से सजदा करवाया, हमारे लिए अल्लाह ताला ने तमाम दुनिया की चीज़ें मुसख़र की, तमाम जानवरों को हवाओं को हमारे लिए मुसख़र कर दिया, हमारी खिदमत के लिए पैदा किया। तो आप बताइए कि हमने कितना नहीं अल्लाह ताला के रास्ते में भाग दौड़ करनी चाहिए, कितना नहीं कोशिश करनी चाहिए, कितना नहीं अल्लाह ताला के आगे झुक जाना चाहिए हमने। यानी नाशुक्री के बजाय हमें शुक्रगुजारी करना चाहिए, हमेशा अल्लाह ताला के आगे सरेंडर करने के लिए हमें अपने आप को तैयार रखें कि बस समय ना व अताना, हमने सुना और हमने इताअत की। तो इंसान अपने रब का लेकिन बड़ा ही नाशुक्र है। यानी मालो दौलत के हुसूल के खातिर वो जंगे तक कर लेता है, दीन और ईमान का भी सौदा कर लेता है, हलाल और हराम की तमीज़ भी छोड़ देता है, लोगों से लड़ाई झगड़े करता है, धोखा देता है, अल्लाह की नाफरमानी पर उतर आता है, और अल्लाह ताला के रास्ते में खर्च करने पर बखील है। यानी अपनी ज़ात पर तो खूब खर्च करेगा, तो माल और दौलत से इंसान को जितनी मोहब्बत होती है वो इंसान ख़ुद ही अपना मुशाहिदा कर सकता है, वो ख़ुद ही अपने आप को जज कर सकता है। अनस रज़ी अल्लाह अन्हु फरमाते कि बहरीन से आपके पास बहुत सी रकम आई, और ये रकम उन सब रकम से ज़्यादा थी जो आपको इससे पहले आई थी। यानी जो वहाँ से आया था, जो भी आया होगा बहरीन से, खराज आया होगा जो भी था, आपने फरमाया इसे मस्जिद में डाल दो, फिर आप नमाज के लिए तशरीफ़ लाए और उस रकम को देखा तक नहीं। नमाज से फारिग होकर आप उस रकम के पास आ बैठे, फिर जिस किसी पर आपकी नज़र पड़ी उसे देना शुरू किया। इतने में अब्बास आए और कहने लगे, या रसूलुल्लाह मुझे भी अता कीजिए, मैंने अपना भी फ़िदिया अदा किया था और अकील का भी। क्योंकि जंगे बदर में आपको याद होगा ना कि जंगे बदर में अब्बास रज़ी अल्लाह अन्हु और उनके जो बेटे थे अकील, वो दोनों कैदी की हैसियत से आए थे और उन्होंने फ़िदिया देकर अपने आप को छुड़ाया था, क्योंकि मुशरिकीन मक्का की तरफ से आए थे वो। तो कहने लगे कि मैंने फ़िदिया दिया था और अकील का भी दिया था, और अब मैं ज़ेरे बार हूँ। आपने फरमाया जितना चाहो ले लो। अब्बास जो रसूल अकरम के चचा थे, उन्होंने कई चीज़ें भर भर कर अपने कपड़े में वो डालने लगे, नहीं लपें भर भर कर दोनों हाथों से उठा उठा कर समेट कर अपने कपड़े में डालने लगे। फिर उसे उठाने लगे तो उठा ना सके, क्योंकि वो तो कॉइन थे ना, उस ज़माने में गोल्ड और सिल्वर के कॉइन होते थे, तो उठाने लगे तो उठा नहीं सके। कहने लगे, या रसूलल्लाह किसी को हुक्म दीजिए कि मुझे उठवा देने मदद कर दे। आपने फरमाया नहीं, ये नहीं हो सकता। फिर अब्बास कहने लगे, अच्छा फिर ज़रा ख़ुद ही उठवा दीजिए। आपने फरमाया नहीं, ये भी ना होगा। आखिर उन्होंने उस कपड़े में से कुछ दरहम वापस निकाल दिए, फिर उठाने लगे तो फिर भी ना उठा सके, और कहा, या रसूलल्लाह किसी को हुक्म दीजिए कि मुझे उठवा दे। आपने फरमाया नहीं, ये नहीं हो सकता। फिर कहा कि आप ज़रा सहारा दीजिए। कहा, ये भी नहीं हो सकता। फिर उन्होंने और मजबूरन थोड़े से दरहम वापस निकाल दिए, यानी जो उठा नहीं सक रहे थे तो वापस निकाल दिए, और फिर अपने कंधे पर लाद कर चल दिए। आप उन्हें उस वक्त तक देखते रहे जब तक वो नज़रों से ओझल ना हुए। आपने अब्बास रज़ी अल्लाह अन्हु के इस हिर्स पर बहुत ताज्जुब किया। गर्ज़ आप वहाँ से उस वक्त उठे जबकि एक भी दरहम बाकी ना रहा। सही बुखारी की हदीस है। यानी यहाँ पर किसी की बुराई मतलूब नहीं है, यानी ऐसा नहीं कि अब्बास रज़ी अल्लाह अन्हु एक अकेले नहीं थे। हम सब जानते हैं, हमको भी कोई कहे कि अच्छा ये सारा ढेर पड़ा है माल का, इसमें से जो उठाने उठा लो, हम सब क्या चाहेंगे? जब अगर आपको मालूम होगा कि जब ऐसी कोई चीज़ फ्री में मिलती है या सेल लगा होता तो हम क्या करते हैं, कितना कसरत से लेते चले जाते हैं ना कि ये भी ले लो, ये भी ले लो, ये भी ले लो। ये हर इंसान की ऐसी आदत है, इसमें कोई यानी ये इंसान की फितरत में ही असल में माल की हिर्स। यानी वह इन्नहु लिहुब्बिल खैरी लशदीद, यानी वो बहुत ही शदीद मुब्तला है माल की मोहब्बत में, बहुत पसंद है उसको माल जी उसकी फितरत में है। अफला यालम इज़ा बोसिरा माफिल कबूर, कि वो नहीं जानता यानी कि कब्रों में जो कुछ है वो बाहर निकाल लिया जाएगा। बहुत से लमाफे सदर, जो कुछ सीनों में छुपे हुए राज हैं वो भी ज़ाहिर कर दिए जाएंगे। यानी पीछे हमने अभी क्या पढ़ा, आप देखें पीछे हमने पढ़ा कि ज़मीन अपने सारे बोझ निकाल कर बाहर डाल देगी, सब ख़जाने बाहर डाल देगी, और इंसान ने जो कुछ किया था उस ज़मीन पर उसकी खबरें भी नशर कर दी जाएंगी। तो यहाँ पर भी वही है कि जो कुछ कब्रों में है सब कुछ बाहर निकाल दिया जाएगा। तो आप देखिए कब्रों से मुराद कब्रिस्तान में मौजूद कब्रें ही नहीं है, बल्कि हर इंसान जहाँ पर वो मरा था और वहीं वो दफन हो गया था, चाहे वो समंदर हो या किसी दरिंदे ने उसको खा लिया हो या कहीं वो जलकर राग बन गया हो, तो आखिरकार ज़मीन के ज़र्रात में मिल जाएगा और अल्लाह ताला उन ज़र्रात को जमा करने और ज़मीन से बाहर निकालने पर पूरी कुदरत रखता है, सुभानअल्लाह। और जो कुछ सीनों में वो भी बाहर निकाल लिया जाएगा, यानी हमारे सीनों के अंदर क्या कुछ था, क्या बोक्स था, क्या कीना था, क्या हसद था, किसके साथ हम क्या बुराई रखते थे, सब कुछ बाहर निकाल दिया जाएगा। और कहते हैं कि दिल ही सबकी आमाजगा है, यानी रसूल अकरम ने फरमाया था कि इंसान के जिस्म में एक लोथड़ा है, फ़ैज़ा सलाहत सलाहत जसद कुल्लुहु, वैज़ा फसदत फसदत जसद कुल्लुहु, वही अल-क़ल्ब, कि इंसान के जिस्म में एक लोथड़ा है जिसे यानी अगर वो सुधर जाए तो सब कुछ सुधर जाए, और अगर वो बिगड़ जाए तो सब कुछ बिगड़ जाए, और आगा रहो वो इंसान का दिल है। तो दिल में ही सब कुछ होते हैं ना, कीना दिल में होता है, हसद दिल में होता है, किसी की खैर ख्वाही दिल में होती है। और क्यों हम पढ़ते हैं कुरान में कि इल्ला मन अतल्लाह बिकल्बिन सलीम, कि जो क़यामत के दिन कामयाब होगा वो होगा जो कल्ब सलीम लेकर आया होगा, जिसका सलामत दिल होगा, तमाम बोग़्ज़ और कीने से पाक दिल। और सूरह तारिक में भी आता ना कि यौम तुबलस सराइर, यानी उस दिन जो छुपे हुए आमल है सबकी जांच पड़ताल होगी, सब कुछ बाहर खोल दिया जाएगा। अल्लाह ताला तो आज भी है और हर वक्त बंदे के हर फेल से वाकिफ़ है, लेकिन क़यामत का दिन होगा जिस दिन सब जाहिर किया जाएगा। अल्लाह ताला को तो मालूम है सब कुछ, कि उस दिन तमाम लोगों को भी फिर अच्छी तरह मालूम हो जाएगा कि क्या कुछ वो दुनिया में कर आए थे। और अल्लाह ताला तो दुनिया में भी कादिर था कि उनके आमल को खोल कर ज़ाहिर कर दे जो दिल में छुपे हुए हैं, लेकिन अल्लाह ताला ने उनको दुनिया में महफूज रखा, लेकिन क़यामत के दिन उनके तमाम आमल को ज़ाहिर कर देगा जो उन्होंने दिलों में छुपाए हुए होंगे, और फिर किसी को कोई इनकार की गुंजाइश ना होगी। तो इंसान वाकई में बहुत नाशुक्र है अपने रब का, नेमतें मिलने के बाद भी कुफ्र करता रहता है, शुक्र नहीं अदा करता, और इंसान की तबीयत में ही शामिल है कि वो परेशानियों का ज़िक्र ज़्यादा करता है और शुक्रगुजारी कम करता है। लेकिन वो खुशकिस्मत होते हैं इंसान जो अल्लाह ताला के हर नेमत को याद रखकर उसकी शुक्रगुजारी करते हैं। और ये जो माल की मोहब्बत में वो शदीद होता है, आप देखें इसकी वजह से कई वो हुकूक भी नहीं अदा करता ना रिश्तेदारों के हुकूक अदा करता है, न अल्लाह के रास्ते में देता है, जबकि उसके माल में हर हक और साइल और महरूम का हिस्सा है। इन इंसान को जो अल्लाह ताला ने माल दिया है उसमें हर साइल का, हर महरूम का और हर हकदार का हक है, तो हर रिश्तेदार को उसका हक अदा भी करना चाहिए। यानी माल इंसान का ख़ुद का अकेले का नहीं होता है, बल्कि सबका हिस्सा होता है, उसमें सबका हक होता है, लेकिन इंसान उससे गाफिल है और उसकी नज़र सिर्फ दुनिया पर होती है, आखरत पर नहीं होती। जब इंसान दुनिया पर ही नज़र रखता है तो वह आखरत को फिर फरामोश कर देता है। तो कल क़यामत के दिन इंसान सब कुछ देख लेगा, जो खैर और शर वो लेकर आया था, जब कब्रों में जो उसके जिस्म जब बाहर निकलेंगे अल्लाह ताला उसको दोबारा जिस्म अता करेगा, तो सब कुछ राज भी बाहर निकल जाएंगे जो उसने दुनिया में किए थे। तो लिहाजा इंसान को चाहिए कि वो अपना हिसाब किताब करता रहे, माल की मोहब्बत में इतनी शिद्दत से मुब्तला ना हो, और आखिरत پر نظر رکھے کہ وہ آج دنیا میں اللہ کے راستے میں دے کر کس طرح سے آخرت میں کامیاب ہو سکتا ہے. ان ربہم بہم یومئذ لخبیر. اللہ تعالیٰ تو ہر وقت جانتا ہے, اللہ تعالیٰ ہر وقت دیکھ رہا ہے, اللہ تعالیٰ کے پاس ہر وقت ریکارڈ بھی موجود ہے, لیکن قیامت کے دن اللہ تعالیٰ اس کو ظاہر کرے گا کہ لو اپنا اعمال نامہ خود ہی پڑھ لو یا اپنا ریکارڈ خود ہی دیکھ لو, تم خود کافی ہو آج گواہی دینے کے لیے. جو قبروں میں ہے وہ سب کچھ نکال دیا جائے گا اور جو راز ہے وہ ظاہر کر دیے جائیں گے. تو اس سے کیا سیکھنے کو ملا؟ یعنی یہ آیت ہمیں, یہ صورت ہمیں بہت کچھ سکھاتی ہے. یعنی یہ صورت اس لیے بہت سب کی پسندیدہ ہے, بہت سارے علماء نے اس کے بارے میں کہا ہے کہ سورہ عادیات ہمیں ہمیشہ اللہ کے راستے میں دوڑنا سکھاتی ہے کہ آپ ہمیشہ اللہ کے راستے میں جد و جہد کرتے رہیں, مسلسل محنت اور کوشش کرتے رہیں کہ آپ کی پوری بھاگ دوڑ جد و جہد سب کچھ دین اسلام کے لیے ہو, اللہ کی خاطر ہو. آپ کا اٹھنا بیٹھنا چلنا پھرنا سونا کھانا پینا سب کچھ اللہ کی خاطر, یعنی آپ کے دل میں ہمیشہ اس بات کی فکر رہے یا ذہن پر ہر وقت یہ بات سوار رہے کہ میں اور کس طریقے سے اللہ کے دین کی خدمت کر سکتی ہوں, کس طریقے سے اور نیکیوں کے لیے جد و جہد کر سکتی ہوں, کیسے میں مزید لوگوں کو دین کے راستے پر چلنے کے لیے ابھار سکتی ہوں, میرے پاس وہ کیا سورسز ہونے چاہیے, کیا آئیڈیاز ہونے چاہیے میرے پاس جس کی وجہ سے میں زیادہ سے زیادہ لوگوں کو جو غافل ہیں اللہ کی یاد سے منہ موڑے ہوئے ہیں یا اللہ کے دین سے بے نیاز ہیں ان کو میں کیسے اللہ کی طرف لاؤں, اللہ کے راستے پر لے کر آؤں. تو یہ جد و جہد, جیسے یہاں گھوڑوں کی تعریف کی گئی ہے جو اسپیشلی جہاد کے گھوڑے ہوتے ہیں ان کی قسم کھائی گئی ہے کہ کیسے وہ اللہ کے راستے میں نکلنے کے لیے گرد و غبار اڑاتے ہیں, چنگاریاں نکالتے ہیں, تیز دوڑتے ہیں, سرپٹ بھاگتے ہیں اور اپنی جان کی بھی پرواہ نہیں کرتے. تو ایسے ہی ایک انسان, ایک مومن جو دین کا داعی ہوتا ہے, وہ ایسے ہی اللہ کے راستے میں بھاگ دوڑ کرے, کوشش کرے, جد و جہد کرے تاکہ اللہ کا دین سربلند ہو اور اس کی حفاظت ہو سکے. ورنہ اللہ تعالیٰ کے پاس تو کوئی لشکروں کی کمی نہیں ہے, اللہ تعالیٰ نے تو بس ابابیل کا لشکر بھیجا تھا اور وہ ہاتھی والے سب تباہ اور برباد ہو گئے تھے. تو اللہ تعالیٰ کے پاس تو کمی نہیں ہے لشکروں کی, لیکن اللہ تعالیٰ ہم سے کام لینا چاہتا ہے. تو ہم بھی اپنے 24 گھنٹے اللہ کے راستے میں لگائیں, دنیا کے کام تو خود بخود ہوتے چلے جائیں گے. اگر آپ دین کے لیے اپنے آپ کو مخصوص کرتے ہیں, وقف کرتے ہیں, تو آپ کی دنیا بھی اللہ تعالیٰ آپ کے قدموں میں لا کر ڈال دیتا ہے الحمدللہ, اور آپ کو قناعت پسند دل بھی عطا کر دیتا ہے. تو لہٰذا اللہ کے راستے میں جد و جہد کریے, سیکھیے, سکھائیے, پڑھیے, پڑھائیے اور لوگوں کو خیر کی بات بتائیے. تو انسان دراصل, ایک بات اور بھی یہ سیکھنے کو ملتی ہے کہ انسان دیکھا رہے تو اپنے موت کی طرف بھاگ رہا ہے. یعنی جو بھی اس کی زندگی گزر رہی ہے وہ کیا ہے, دراصل کس سے قریب ہو رہا ہے, وہ زندگی سے قریب ہو رہا ہے کہ موت سے قریب ہو رہا ہے؟ موت سے قریب ہو رہا ہے. تو لہٰذا اپنی موت کی تیاری کرے اور اللہ سے ملاقات کا شوق اپنے دل میں پیدا کرے اور اس بات کا حساب کتاب رکھے کہ مجھے اللہ کے سامنے کھڑا ہونا ہے, تو مجھے اس وقت پھر ایسا نہ ہو کہ الٹا جو میرے ہی اعضا میرے خلاف گواہ بن کر کھڑے ہو جائیں یا گواہی دینے لگیں. تو اپنے اعضا کو اپنے حق میں گواہی دینے کے لیے پھر دنیا میں اللہ تعالیٰ کی مرضی کے مطابق زندگی گزاریں اور اللہ کے راستے میں دین کی سربلندی کے لیے جد و جہد کرنے والے بنیں کہ میری زندگی کا مقصد تیرے دین کی سرفرازی, میں اسی لیے مسلمہ, میں اسی لیے نمازی. اور دیکھیں ہم تو امت مسلمہ ہیں نا, یعنی ہماری ذمہ داری بتائی گئی کہ ہم امت وسط ہیں, امت مسلمہ ہیں, ہم کو پوری دنیا کو یہ اللہ کا پیغام پہنچانا ہے. لیکن آج آپ دیکھیں کہ آج ہم امت مسلمہ ہی بھٹک رہی ہے, امت مسلمہ ہی خود انتشار کا شکار ہے, امت مسلمہ ہی اپنی پریشانی میں پریشان سرگردہ ہیں, تو دوسروں کو کہاں ہم نیکی کا راستہ بتائیں گے؟ تو اس لیے ہم سے ہی پوچھا جائے گا نا کہ تو ادھر ادھر کی نہ بات کر, یہ بتا کہ قافلہ کیوں لوٹا, مجھے رہزنوں سے بحث نہیں تیری رہبری کا سوال ہے. یعنی ہم تو رہبر تھے, جو رہزن تھے لوٹنے والے اگر وہ لوٹ رہے تھے تو تم کہاں کھڑے تھے, کیا کر رہے تھے؟ ہمیں تو راستہ دکھانا چاہیے تھا لوگوں کو نیکی کا, صحیح بات کا, لیکن ہم خاموش کھڑے ہیں. تو لہٰذا ہم کو اپنی ذمہ داری ادا کرنی چاہیے, ہم اپنا کام کرتے جائیں, اللہ تعالیٰ ضرور ہماری مدد فرمائے گا. والذین جاہدوا فینا لنہدینہم سبلنا وان اللہ لمع المحسنین, کہ جو لوگ بھی ہمارے راستے میں جد و جہد کرتے ہیں, کوشش کرتے ہیں, ہم ان کے لیے راستے کھولتے چلے جاتے ہیں, آسان کر دیتے ہیں. اور بے شک اللہ تعالیٰ محسنین کے ساتھ ہے, یعنی جو احسان کے لیول پر اللہ کا دین کا کام کرتے ہیں یا نیکیوں کے لیے جد و جہد کرتے ہیں, اللہ تعالیٰ ضرور ان کی مدد فرماتا ہے. الحمدللہ, آزما کر دیکھیے اور آپ ضرور پھر اس پر عمل کریں گے انشاءاللہ. جزاکم اللہ خیرا. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.